जिला नसीम अहमद बाजवा साहब का हुजूर नया उम्रानी मुआहिदा 1 फरवरी 2022 को रोजनामा दुनिया में शाया हुआ। हासिल कलाम यह है कि कानून की हुक्मरानी मसावात और इंसाफ पर कायम मबनी निज़ाम कायम करने और इनकलाबी तब्दीली लाने के लिए फलाही जमहूरी और आवाम दोस्त नया इमरानी मुआहिदा मुरतब करना होगा। क़याम पाकिस्तान के 74 साल बाद भी पाकिस्तानी कौम को आज़ादी नसीब नहीं हुई और वतन अजीज इब्तिला और आजमाइश के तारीख भंवर में गिर चुका है। उसकी बुनियादी वजह यह है कि क़याम पाकिस्तान के बाद तहरीक पाकिस्तान के मकासद को पस पुश्त डालकर नौ आबादियाती हुक्मरानों के जानशीनों ने आवाम को इख्तदार में शरीक करने के बजाय निज़ाम कोहना के तसलसल को तरजीह दी। एक तरफ गैर जमहूरी हुक्मरानों ने मुल्क को तारीख अदवार डार्क एजेस में धकेल दिया तो दूसरी तरफ सिविल हुक्मरान अहद गुलामी के जाबराना गवर्नमेंट ऑफ इंडिया एक्ट 1935 के सहस से निकलकर मकामी जरूरियात और अवामी उमंगों के मुताबिक आइनी निज़ाम कायम करने में नाकाम रहे। नतीजे के तौर पर सिविल और फौजी आमिर अदल बदल करके आते रहे। इख्तदार और कौमी दौलत के चंद हाथों में इर्तिकाज की वजह से अवाम उन्नास जहालत भूख गुरबत और दहशतगर्दी की आग में जलते रहे। बानी पाकिस्तान कायदे आजम मोहम्मद अली जिन्ना ने हमारे मौजूदा आइन की बुनियाद यानि गवर्नमेंट ऑफ इंडिया एक्ट 1935 पर मुतहद बार शदीद तनकीद की थी। 12 अप्रैल 1936 को ऑल इंडिया मुस्लिम लीग के बम्बई इजलास में उन्होंने इस नौबतियाती एक्ट को शिकस्त खोरदा जर्मन कौम पर जालिमाना तरीके से ठूसे गए मुहदा वारसी से तशबीह देते हुए कहा था कि मौका मिलते ही वो इसको फाड़ कर फेंक देंगे। उन्होंने 1947 में दस्तूर साज असम्बली के सेक्रेटरी एम बी अहमद साहब को पुरजोर तरीके से हिदायत की थी कि वो कोशिश करें कि पाकिस्तान के नए आइन में नौआबादियाती एक्ट की शक्लें शामिल ना हो सके, लेकिन बदकस्मती से यही खौफनाक एक्ट ही पाकिस्तान में दस्तूर साजी की बुनियाद बना। चंद मिसालें हसबे ज़ेल हैं। नंबर एक, 1973 के आइन में नौ आबादियाती तरीकों की नकल करते हुए असम्बलियों की बेतहाशा बड़ी नशस्तें मुकर्रर की गई। सैकड़ों मीलों पर फैले इन हलकों में सिर्फ फ्यूडल सरदार और अरबपति सरमायादारी इतने महंगे इंतखाब रख सकते हैं। ये हलके तमाम पार्लियामानी जमहूरियतों के हलकों से 6-7 गुना बड़े होते हैं, लिहाजा पार्लियामानी हुकूमत की बुनियाद अवामी ऐवान पाकिस्तान में कभी वजूद में नहीं आ सकता। मजीद ये कि यहाँ गैर जमहूरी मौरूसियत की हामिल सियासी जमातों पर कोई पाबंदी नहीं है। चुनांचे अवाम और मुतवस्त तबके के अवाम दोस्त सियासी कारकुन सियासी अमल से हमेशा खारिज ही रहते हैं। गुज़िश्ता तमाम इंतखाबात इसका सबूत है। इसी तरह पाकिस्तानी सेनेट के अराकीन भी अवाम के वोटों से बराए रास्त मुंतखब नहीं होते, जिससे जमहूरियत और अवामी नुमाइंदगी की दफी होती है। बरतानिया की पार्लियामेंट के दारुल अवाम में सियासी जमातों में जमहूरियत के 92% से ज्यादा अरकान असेंबली मुतवस्त और निचले तबके से ताल्लुक रखते हैं। उनमें प्रोफेशनल्स, रिटायर्ड असातिज़ा, सहाफ़ी, अदीब, छोटे कारोबारी लोग, मुतवस्त तबके की ख़वातीन, मजदूर, कारकुन जैसे लोग होते हैं। बरतानिया की आबादी पाकिस्तान का एक तिहाई है, मगर दारुल अवाम के अरकान की तादाद 3 गुना ज्यादा है और ऐवान बाला के अरकान की तादाद 6 गुना ज्यादा है। नंबर दो, 1973 के आइन के तहत जजों की तकर्री के अख्तियारात हुकूमतों को दिए गए हैं, जिससे अदलिया की आज़ादी, गैर जानबदारी और कानून की हुक्मरानी मुतासर होने का तासर पैदा होता है। ये आइन गैर जानबदार ज्यूरी के जरिए मुकदमात के फैसलों का कोई निज़ाम भी मुहैया नहीं करता, जबकि इस तरीक़ेकार को अवाम का बुनियादी हक तसव्वुर किया जाता है। नंबर तीन, इस आइन में हुकूमत को नौ आबादियाती तर्ज पर ऑर्डीनेंसों के जरिए कानून साजी के अख्तियार दिए गए हैं। यह तरीका जमहूरियत और आज़ादी के खिलाफ एक संगीन जुर्म तसव्वुर किया जाता है। इंग्लिस्तान में 17वीं सदी में ऑर्डीनेंस जारी करने वाले आमिर क्रॉमवेल की लाश को बतौर इबरत सरे आम लटका दिया गया था। پاکستان میں ملک کی ذرائع پر ڈاکہ ڈالنے والوں کی مدد کے لیے اور عوام کے مفاد کے خلاف مقررہ سازشوں کے لیے آرڈیننسز کے غیر جمہوری طریقے کا ہمیشہ بے دریغ استعمال کیا گیا. این آر او اس کی بدترین مثال ہے. نمبر چار، آئین میں جمہوریت کی بنیاد یعنی مقامی انتظامیہ، پولیس، تعلیم، صحت، سماجی خدمات وغیرہ کے اختیارات کے حامل یونین کونسل، تحصیل و ضلع کی سطح پر لوکل گورنمنٹ کے اداروں کے قیام کا کوئی نظام نہیں ہے اور ملک اور عوام غیر جمہوری مرکزیت کے استحصال کا شکار رہتے ہیں. نمبر پانچ، موجودہ ریاستی نظام صوبائی خود مختاری کی نفی کرتا ہے. قائد اعظم نے 12 اپریل 1936 کے دن اپنے انٹرویو میں 1935 کے ایکٹ پر تحقیق کرتے ہوئے کہا تھا کہ اس کی وجہ سے صوبائی خود مختاری کی نفی ہوتی ہے. انہوں نے 15 اگست 1939 کے بیان میں کہا تھا کہ ایسے ملک میں جہاں متحد قومی بستی ہوں وہاں پارلیمانی جمہوریت کا قیام ناممکن ہوتا ہے. نمبر چھ، آئین کی باب نمبر 2 کی شقوں پر عمل کرانے کے لیے آرٹیکل 30(2) کے تحت کوئی عدالت حکومت کو مجبور نہیں کر سکتی. نمبر 7، موجودہ آئین کے روح سے صدر مملکت کو سزا یافتہ مجرموں کو معافی کے اختیارات دیے گئے ہیں. اس طرح صدر اور وزیر اعظم، گورنر وغیرہ کو عدالت میں پیش ہو کر جواب دہ نہیں کیا جا سکتا، جو جمہوریت اور اسلامی عدل و انصاف کے خلاف شقے ہیں. موجودہ آئین کے تحت حکومت عامرانہ طریقے سے ہنگامائی حالات کا اعلان کر کے بنیادی حقوق کو معطل کرنے کے نوعیتی اختیارات رکھتی ہے. نمبر 9، فیوڈلز اور بڑے بڑے وڈیروں کو انکم ٹیکس سے چھوٹ حاصل ہے تاکہ جاگیرداری پر کسی قسم کی کوئی قدخد نہ لگ سکے. پاکستان کے استحصالی حکومتوں نے امیر لوگوں پر دولت اور گفٹ ٹیکس ختم کر کے عوام پر ٹیکسوں کی بھرمار کر دی. نمبر 10، پاکستان کے 9 آبادیاتی طرز کی سیاسی نظام میں حکومت کے کرپشن اور قومی ذرائع کی ضیاع کو روکنے کے لیے حزب اختلاف کی طرف سے متبادل کابینہ، شیرو کابینہ کے قیام کا کوئی انتظام نہیں. اس طرح عوام کا بے دریغ استحصال جاری رہتا ہے اور کرپشن کو فروغ ملتا ہے. اوپر بیان کردہ حقائق کی روشنی میں ثابت ہوتا ہے کہ پاکستان کے موجودہ 9 آبادیاتی طرز کے نظام کی وجہ سے پاکستان میں ہر قسم کی ناانصافی، کرپشن اور عوامی استحصال کو فروغ ملا ہے، اور فیوڈلزم، سرداری نظام، سرمایہ پرستی اور عوام دشمن افسر شاہی کا نوآبادیاتی نظام مضبوط ہوا ہے. لہذا پاکستان کو فوری طور پر ایک نئے عمرانی معاہدے کی ضرورت ہے. ہمارا موجودہ نظام پارلیمانی جمہوری سے کوسوں دور بنیادی طور پر 9 آبادیاتی نظام ہے جسے دھوکے سے پارلیمانی جمہوریت کہا جاتا ہے، لیکن حقیقی جمہوریت کے بارے میں ہمیں بانی پاکستان قائد اعظم محمد علی جناح کی واضح ہدایات سے فائدہ اٹھانا ہوگا. یہ وہ اہم بات ہے جو قائد اعظم نے وائسرائے سے 10 جولائی 1947 کو گفت و شنید کے بعد اپنے ہاتھ سے لکھی تھی، اور اس کا تحریری ثبوت موجود ہے. اور ڈاکٹر عطاء الرحمان جو اس کالم کے واحد ہم خیال ہیں، نے یہ سچائی بار بار دہرائی ہے.